نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. مختصر صحیح بخاری میں سے آج ہم کریں گے کتاب سجود السہو، یعنی نماز کے دوران اگر کوئی غلطی ہو جائے تو کیا کرنا ہے اور کیا پڑھنا ہے. اور حقیقت ہے کہ ہر انسان سے ان غلطیاں ہوتی ہیں. عام حالات میں جو غلطی کی جاتی ہے اس کا تو بندہ معافی مانگ لیتا ہے، توبہ کر لیتا ہے، اس کی اصلاح کر لیتا ہے. لیکن نماز چونکہ اللہ اور بندے کے بیچ میں ایک کانورسیشن ہے، ایک بہت بڑی ہستی کے ساتھ معاملہ ہو رہا ہوتا ہے، تو وہاں ارادتاً یا غیر ارادی طور پر، یعنی پرپسلی اور ان پرپسلی، جانتے بوجھتے یا انجانے میں اگر کوئی غلطی ہو جائے تو اس کا کفارہ کیا ہے؟ ایک سجدہ کیا جاتا ہے، اور بعض دو سجدے بھی ہیں. آپ کو انشاءاللہ اس کی کچھ چیزیں ملیں گی. آپ اسے یہ دیکھیے، ایک بات تو یہ ملتی ہے کہ ہر گناہ کا کفارہ ہے، ہر غلطی کا ازالہ ہو جاتا ہے. اور اسے یہ بھی پتہ چلتا ہے کہ انسان نیکیاں کرنے کے دوران بھی غلطی کرتا ہے. ڈس ہارٹ نہیں ہونا چاہیے. بس وہ شیطان ہمیں یہ سوچ دلواتا ہے کہ تم سے تو اتنی غلطیاں ہوتی ہیں تو بہتر ہے کہ تم یہ کام چھوڑ دو. تم سے تو اچھا فلاں 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 کر سکتا ہے تو پھر تم کیوں کر رہی ہو؟ تو آپ کے نہیں، غلطیوں سے بھرا ہوا بھی کرنا ہے کیونکہ اللہ نے مجھے یہ موقع دیا ہے. تو جب نماز میں کوئی غلطی ہو جائے تو اس کے بعد جو سجود کیے جاتے ہیں اس کو سجدہ سہو کہتے ہیں. سہو کہتے ہیں ارادے کو، سجدہ صاحب یعنی ایسی غلطی جو آپ سے ہو گئی اور اب آپ ارادے کے ساتھ اس کو نیکی میں بدل رہے ہیں، اس کا بیان ہے انشاءاللہ حدیث نمبر 631 سے ہم دیکھیں گے اور اپنی اصلاح بھی کریں گے. اس سے پیچھے ہم نے دیکھا تھا کہ نماز میں کچھ خاص کام کرنے کی اجازت، کیا کر سکتے اور کیا نہیں کر سکتے، اور یہ چھوٹے چھوٹے ٹاپکس آپ کو مجھے اپنی نمازوں کی اصلاح کرنے کا موقع دیتے ہیں. کتاب کا پیج نمبر 416 ہے اگر آپ گرین بک کو یوز کر رہے ہیں. آئیے دیکھتے ہیں کتاب الصحف، سجدہ صحف کے بیان میں پہلا کیا، اذا صلى خمسن، جب بھول کر پانچ رکعت پڑھ لے. آپ کو پتا نا کہ اکٹھی پڑھی جانے والی رکعت میں عموماً چار رکعتیں ہوتی ہیں، یعنی چار فرض. اب چار کی جگہ کوئی پانچ پڑھے تو کیا ہوگا؟ اس میں ایک واقعہ ہے. عن عبداللہ ابن مسعود رضی اللہ عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم صلى الظہر خمسن فقیل له ازید فی الصلاۃ فقال وما ذاک؟ قال صلیت خمسن فسجد سجدتین بعدما سلم. حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ایک دفعہ ظہر کی نماز پانچ رکعت پڑھائیں. عرض کیا گیا کہ نماز میں کچھ اضافہ کر دیا گیا ہے. آپ نے فرمایا وہ کیا؟ عرض کیا گیا کہ آپ نے پانچ رکعت پڑھی ہیں. تو آپ نے سلام پھیرنے کے بعد دو سجدے صحف کے کیے. کیا پتہ چلا؟ امام بخاری کیا بیان کریں کہ اگر نماز میں کمی ہو، یعنی پانچ کی جگہ تین پڑھ لیے مثال ہے اور شک ہے، تو سلام سے پہلے سجدے صحف کیا جائے گا، اور اگر کچھ اضافہ ہو جائے تو سلام کے بعد سجدے صحف کیا جائے. لیکن امام احمد کہتے ہیں کہ ایسی بات نہیں ہے، جس بھول میں صورت میں کوئی حدیث نہیں آئی تو سلام سے پہلے سجدہ کیا جائے. اور جو بات مجھے سب سے صحیح لگتی ہے کہ نماز کے دوران ہی یاد آ جائے اگر آپ کو کہ آپ سے غلطی ہوئی ہے تو سلام پھیرنے سے پہلے کر لیں، اور جب سلام پھیرنے کے بعد دوسرا کوئی ریمائنڈ کرائے کہ آپ نے ایک رکعت کم پڑھی یا زیادہ پڑھی، اگر کم پڑھی ہو تو کھڑے ہو کر ایک رکعت اور پڑھیں اور پھر دو سجدے صحف کے کریں. تو وہ اگر پہلے ایکسٹرا نہیں تھی تو یہ مل کر پوری ہو جائے گی، اور اگر پہلے پوری تھی اب یہ ایکسٹرا ہے تو یہ صحف کے دو سجدے مل کر اس کو دو نفل بنا کر دو نفلوں کا اجر ملے گا. بات واضح؟ کیا بات ہے؟ خلاصہ پھر کر دیتی ہوں کہ نماز میں کمی بیشی کا شک ہے. پہلی تو بات ہے کہ نماز میں ہوش سے بیٹھیں. یہ جو رکعتوں کا شبہ لگتا ہے نا کہ میری رکعتیں کم ہیں، زیادہ ہیں، میں کیا کیا، اس کی وجہ یہ کہ دھیان نہیں ہے، نماز میں توجہ نہیں ہوتی. آپ چار مختلف صورتیں ذہن میں رکھ لیں. پہلی صورت رکعت میں یہ صورت پڑھنی ہے، دوسری میں یہ پڑھوں گی، تیسری میں یہ، چلے چوتھی میں کچھ نہیں پڑھوں گی، تو غلطی نہیں لگتی. پلاننگ کے ساتھ جب نماز کو پہلے سے سیٹ کرتے ہیں نا کہ کس کس رکعت میں کیا پڑھنا ہے، تو غلطی لگنے کی صورت میں گن لیجئے. ہماری نمازوں میں غلطی لگتی کیوں ہے رکعتوں کی؟ नॉन स्टॉप पढ़ रहे होते हैं, दिमाग तो साथ होता ही कोई नहीं, बस जुबान खुद ब खुद चल रही होती है, ठीक है। लेकिन अगर कभी गलती हो जाए, पहले शक पड़ जाए कि मैंने तो 3 रकत पढ़ के सलाम फेरने लगी हूँ, तो खड़े हों, 1 रकत और पढ़ें, फिर उसके बाद एंड तक पूरी नमाज पढ़ के सलाम फेरने से पहले 2 सजदे करें, अल्लाह अकबर करके सजदे में जाए, और जो सजदे में पढ़ते हैं वही पढ़ेंगे, फिर उठे, बीच में कुछ नहीं पढ़ना, फिर दोबारा सजदा करेंगे, फिर दूसरा सजदा करें, और उसके बाद दोनों तरफ सलाम फेर दें। हमारे यहाँ एक बहुत बड़ा मुगालता है, फिर तशहुद तक फिर दोबारा पढ़ते हैं, फिर एक तरफ सलाम फेर के फिर दोबारा दूसरी करते हैं, ऐसा कोई तरीका नहीं है। बस नमाज के एंड पे है सलाम फेरने से पहले या बाद, और 2 सजदे करेंगे विदाउट एनीथिंग एल्स, 2 सजदों के बाद सलाम फेर देंगे। कमी बेशी दोनों सूरतों में इंशाल्लाह ये कंपनसेट करेगा, ये इस चीज़ को पूरा कर देगा। अब एक और है, इज़ा कल्लमा व हुवा युसल्ली फअशार बियदिही वस्तमा, जब नमाजी से कोई बात करे और वो सुनकर हाथ से इशारा कर दे। पीछे हमने पढ़ा कि नमाज में बोलने की इजाज़त नहीं है, लेकिन अगर कोई बात कर दे तो क्या करे। अन उम्मे सलमत रदी अल्लाह अन्हा कालत समेतुन नबी सल्लल्लाहु अलैहि वसल्लम यन्हा अनिर रकअतैनि बादल असरी सुम्मा रायतुहु युसल्लीहिमा वकान इंदी निस्वतु मिनल अंसारी फअरसलतु इलैहिल जारियत फकुल्तु कूमी बिजंबिही कूली लहू تقول لك أم سلمة يا رسول الله سمعتك تنهى عن هاتين وأراك تصليهما فإن أشار بيده فاستأخري عنه ففعلت الجارية فأشار بيده فاستأخرت عنه فلما انصرف قال يا بنت أبي أمية سالتي أنا الركعتين بعد العصر وإنه أتاني ناس من عبد القيس فشغلوني عن الركعتين اللتين بعد الظهر فهما هاتان. کتنی طویل روایت ہے، آپ دیکھیے کہ حضرت ام سلمہ سے روایت ہے، کہتی ہیں کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے سنا کہ آپ عصر کے بعد نماز پڑھنے سے منع کرتے تھے، پھر میں نے آپ کو نماز پڑھتے ہوئے دیکھا، یعنی پہلے تو منع کیا لیکن خود پڑھ رہے تھے، دیکھا اس وقت میرے پاس انصاری عورتیں بیٹھی تھیں، میں نے ایک لڑکی کو آپ کی خدمت میں بھیجا اور اس سے کہا کہ آپ کے پہلو میں کھڑے ہو کر عرض کرنا کہ ام سلمہ دریافت کرتی ہیں کہ اللہ کے رسول، میں نے آپ کو ان 2 رکعتوں سے منع فرماتے سنا ہے، جبکہ اب میں آپ کو دیکھتی ہوں تو آپ 2 رکعت پڑھ رہے ہیں، اگر رسول اللہ صلی اللہ علیہ وسلم اپنے ہاتھ سے تیری طرف اشارہ کریں تو پیچھے ہٹ جانا، یعنی ایسے ہاتھ سے اشارہ جیسے کرتے ہیں ہم، چنانچہ اس لڑکی نے ایسا ہی کیا، آپ نے اپنے ہاتھ سے جب اشارہ فرمایا تو وہ پیچھے ہٹ گئی، پھر آپ نے نماز سے فارغ ہو کر فرمایا، اے ابو امیہ کی بیٹی، تو نے عصر کے بعد 2 رکعتیں پڑھنے کے متعلق پوچھا، تو بات دراصل یہ ہے کہ قبیلہ عبد القیس کے کچھ لوگ میرے پاس آ گئے تھے، انہوں نے ظہر کے بعد کی 2 رکعتوں میں مجھے دیر کرا دی، تو یہ وہی 2 رکعتیں ہیں، یہ نفل نہیں ہے۔ اب آپ دیکھیں کہ یہ رکعتوں کو اور اس کو نفل کو تو بات کریں، لیکن اس سے یہ پتہ چلا کہ نماز کے دوران اگر کوئی بات کرے تو آپ اس کو اشارے سے بات سمجھا سکتے ہیں، مقصد یہ ہے کہ وہ وہاں سے ہٹ جائے، کبھی ایمرجنسی ہو سکتی ہے، کوئی کچھ کہہ سکتا ہے، عام حالات میں نہیں لیکن کبھی ایسا ہو تو اشارے سے کہہ سکتے ہیں، یا کوئی چابی پوچھتا ہے تو آپ بیگ کی طرف ایسے اشارہ کر دیتے ہیں، یا باہر کر دیں، یا کچھ کر دیں، یا کوئی کہتا ہے سوئچ کدھر ہے، کچھ ایسی چیزیں تو اشارتاً وہ بات کی جا سکتی ہے، ٹھیک ہے۔ اور یہاں سے یہ بھی پتہ چل رہا ہے کہ ظہر کی سنتیں جو رہ گئی تھیں وہ آپ نے ادا کی تھی، نفل نہیں پڑھ سکتے، ٹھیک ہے۔ تو بعض حالات میں سنتیں جو ایسی ہوتی ہیں جو نبی صلی اللہ علیہ وسلم ہمیشہ پڑھتے تھے، کیونکہ سنتیں موقعہ بھی ہوتی ہیں غیر موقعہ، تو جو سنتیں آپ ہمیشہ پڑھتے تھے اگر وہ چھوٹ گئیں تو وہ پھر بعد میں پڑھا جا سکتا ہے۔ اور یہاں سے آپ کو وہ بھی چیز پتہ چل رہی ہے کہ کیسے آج ہمارے ہاں جو نماز کے ایک سیٹ پیٹرن بن گیا وہ وہاں نہیں تھا، ٹھیک ہے۔ تو یہ باب اتنا صحیح تھا، یہ پورا ہوا، اگلا باب شروع کریں گے۔ اگلا ٹاپک ہے کتاب الجائز جنازے کے بیان میں، پیج نمبر 418، جنازے کے مثال۔ اب آپ دیکھیں یہاں آپ ڈیٹیل سے پڑھیں گے بہت ساری چیزیں۔ پہلا باب کے من کان آخر کلام ہی لا الہ الا اللہ، جس شخص کی آخری بات لا الہ الا اللہ ہو اس کی کیا فضیلت ہے۔ عن أبي ذر رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم أتاني آتم ربي فأخبرني أو قال بشرني أنه من مات من أمتي لا يشرك بالله شيئا دخل الجنة. قلت وإن زنا وإن سرق؟ قال وإن زنا وإن سرق. حضرت ابو ذر رضی اللہ عنہ سے روایت ہے کہ انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ میرے رب کی طرف سے میرے پاس ایک آنے والا آیا، اس نے مجھے خوشخبری دی کہ میری امت میں سے جو شخص اس حالت میں فوت ہوا کہ اللہ کے ساتھ کسی کو شریک نہ کرتا ہو تو وہ جنت میں داخل ہوگا. میں نے عرض کیا اگرچہ اس نے زنا اور چوری کی ہو؟ آپ نے فرمایا ہاں اگرچہ اس نے زنا کیا ہو اور چوری بھی کی ہو. کیا مطلب ہے کہ زنا اور چوری کرو؟ نہیں، توحید کی اہمیت ہے کہ توحید پر فوت ہونے والا ہمیشہ جہنم میں نہیں رہے گا، بالآخر جنت میں داخل ہوگا. چاہے حقوق اللہ میں زنا اور حقوق العباد میں چوری کا مرتکب ہوا ہو، لیکن حقوق العباد کی ادائیگی کے متعلق اللہ تعالیٰ کوئی صورت بنا دے گا، جس کا حق تھا وہ معاف کر دے گا، کوئی نیکی اسے دلا دلو دے گا. لیکن توحید کی یہ اہمیت ہے. یہاں سے ایک اور بات بھی پتہ چلتی ہے کہ کیا اس بات پہ پھر ہم تیار ہیں کہ چلیں کچھ عرصہ جہنم میں رہتے ہیں، برداشت کر سکتا ہے کوئی؟ بعض لوگ ان حدیثوں کو پڑھ کے کہتے ہیں دیکھو جی بالآخر ہم نے جنت میں تو جانا ہے. ہم نے جانا ہے، ایک ہے جانا اور ایک ہے بالآخر جانا، زمین آسمان کا فرق ہے. آپ کہتے ہیں جل جائیں کچھ نہیں ہوتا، بعد میں علاج کرا لیں گے، ہاسپٹل بنے ہوئے ہیں نا، اور وہ فلاں کرا لیں گے فلاں کرا لیں گے. نہیں، اللہ ہم سب کو دور سے بھی آگ نہ دکھائے. عن عبد الله رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم من مات يشرك بالله شيئا دخل النار. یہ حدیث تو یاد کر لیں، اتنی چھوٹی سی ہے اور اتنی بڑی حقیقت ہے جو آج کے دور میں لوگوں کے ذہنوں میں ہے. وقلت انا ومن مات لا يشرك بالله شيئا دخل الجنه. ترجمہ پہلے دیکھ لیں پھر آپ سمجھ جائیں گے. حضرت عبداللہ رضی اللہ عنہ سے روایت ہے کہ انہوں نے کہا کہ رسول اللہ نے فرمایا جو شخص اس حال میں فوت ہوا کہ وہ اللہ کے ساتھ شرک نہ کرتا ہو وہ جنت میں جائے گا. اس سے پہلے کیا بات تھی؟ من ماتا یشرک باللہ شیئن، جو اس حال میں مرا کہ وہ اللہ کے ساتھ شرک کرتا ہے داخل النار، وہ آگ میں جائے گا. اس میں کوئی شک ہے؟ دیکھیے یہ کوئی چھوٹی بات ہے، شرک ہی تھا نا بیچارہ، کیا تھا؟ معصومیت میں شرک ہی کر رہا تھا نا، کسی کی قبر پہ چلا جاتا تھا، کسی کو سجدہ کر دیتا تھا، کسی سے بیٹے مانگ لیتا تھا، کسی کو مشکل کشا کہتا تھا، تو کیا فرق پڑتا ہے؟ تو آپ کے شوہر برداشت کرتے ہیں اگر ہم ان کے ساتھ شریک کر دیں کسی کو؟ ماں باپ کے ساتھ کسی کو شریک کر دیں نا، کہ آپ کے علاوہ اور بھی ہیں کوئی میرے ماں باپ، تو وہ بھی نہیں برداشت کرتے. اور ہم نے ایک دوسرے کو دیا لیا کیا؟ جس رب نے سب کچھ دیا ہے کیا اس کے ساتھ شرک کرنا ہے؟ اس سے پتہ کیا چلا کہ توحید کا عقیدہ رکھنا اور اس پہ مرنا یہی کامیابی کی علامت ہے. ہاں ساری زندگی کو شرک کرتا رہے، اللہ نے اس کو توفیق دی توبہ کی، پچھلے سب گناہ معاف ہو جائیں گے اللہ کے حکم سے. پھر اگلا باب ہے الامر باتباع الجنائز، جنازے میں شریک ہونے کا حکم. عن ان البراء رضی اللہ عنہ قال امرنا النبی صلی اللہ علیہ وسلم بسب و نہانا عن سب، امرنا باتباع الجنائز و اعادۃ المریض و اجابۃ الداعی و نصر المظلوم و ابرار القسم و رد السلام و تشمیت العاطس و نہانا عن آنیۃ الفضہ و خاتم الذہب و الحریر و دیباج و قصیجی والاستبرق. سمجھ آئیے آپ کو لفظوں سے؟ ڈھونڈا کریں ترجمہ، آپ اپنے آپ سے ذرا سا سمجھ کے پڑھیں تاکہ ترجمے کے بغیر بھی پڑھنی پڑے تو آ جائے. حضرت براء بن عازب سے روایت ہے انہوں نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ہمیں سات باتوں کا حکم دیا اور سات چیزوں سے منع فرمایا. جن باتوں کا حکم دیا تھا وہ کیا ہیں؟ نمبر ایک، جنازوں کے ہمراہ جانا. اب اس کو آگے جا کے ہم اس کی فضیلت بھی پڑھیں گے، جنازے کے ساتھ جانے کا کتنا اجر ہے. پھر مریض کی عیادت کرنا، دعوت قبول کرنا، مظلوم کی مدد کرنا، قسم کا پورا کرنا، سلام کا جواب دینا، اور چھینکنے والے کو دعا دینا. اور آپ نے چاندی کے برتن، سونے کی انگوٹھی، ریشم، دیبا، قز اور استبرق سے منع کیا ہے. مردوں کو یہ سب کچھ منع ہے. اب دیکھیے سات چیزوں سے جو منع کی، اس میں ساتویں ریشمی گدیوں کا استعمال. ایک ہوتا ہے خود ریشم پہننا، लेकिन मर्दों को रेशमी गद्दी पे बैठना भी नहीं चाहिए, औरतों को भी नहीं बैठना चाहिए, लग्जरियस माहौल की अलामत है, लेकिन मर्द को तो बिल्कुल नहीं है। और वो जो घोड़ों के और अपने खच्चरों के ऊपर कोई जीन सी रखते थे ना, तो अरब लोग उसको भी बड़ा कीमती करते थे, उसकी तरफ इशारा है कि वो भी नहीं पहन सकते। अब आप देखिए कि इसमें जो चीज़ें हैं करने की, जनाजे के अमरे जाना, इसका हम आगे अजर पड़ेंगे इंशाल्लाह। मरीज़ की आदत पीछे पड़ चुके हैं, और मरीज़ की आदत क्यों करना? अजर के लिए। ये नहीं कि रिश्तेदारी यार ना गए तो बातें करेंगे, और वो भी आए थे तो हमने जाना है। और मरीज़ की आदत वैसे भी क्यों करनी चाहिए? अपनी सेहत की कदर आती है। सर में दर्द है ना, हॉस्पिटल जाके देखें, कहेंगे शुक्र है कैंसर तो नहीं है। पेट में ही दर्द है ना, क्या हुआ, टांग तो नहीं कटी हुई। हमेशा दूसरों को देखें तो आपको खुद अपना हाल अच्छा लगेगा। और नेमतों की कदर आती है तो फिर उनका इंसान से ही इस्तेमाल भी करता है। फिर दावत कबूल करना, कौन सी? गुनाह की ना हो, हलाल दावत, वलीमे की दावत है, कोई ऐसा काम जिसमें खिलाफ शरीयत काम नहीं, तो उसको कबूल करना चाहिए। क्योंकि जब कोई दावत देता है आपको, तो वो आपको इज्जत दे रहा होता है, और वो बड़ी उम्मीद लगा के आपको बुलाता है। तो बाज़ लोग ये भी एक ईगो का शिकार होते हैं, हम नहीं किसी के घर जाते, हम नहीं किसी को बुलाते, या हमारे पास इतना वक्त नहीं है। तो आप कहते हैं कि हमारा दीन तो ये छोटी छोटी चीज़ों को इबादत बना देता है, तो लिहाजा दिल की खुशी के साथ एक दूसरे के घर भी जाएं, दावत हो तो जाएं, और फिर बुलाएं भी। लेकिन इन चीज़ों के पर्दे में कोई गुनाह का काम नहीं होना चाहिए। असल ये चीज़ है कि जहाँ हराम की दावत है या गुनाह की दावत है, उसको नहीं मानना, ठीक है। फिर आगे देखिए, अद्दखूल वलल मैयती बादल मौती इज़ा उदरिजा फी अकफानी ही, जब मुर्दा कफन में लपेट दिया जाए तो इसके पास जाना। अन उम्मुल अला रदी अल्लाहु अन्हा इमरात मिन अल अंसारी बा यातिन नबी सल्लल्लाहु अलैहि वसल्लम अन्नहु उक्तसिमुल मुहाजिरून कुरअता फतार लना उस्मान इब्ने मज़ऊनिन फनज़लनाहु फी अबयातिना फवजिया वजअतहुल्लज़ी तुवफ्फिया फीही फलम्मा तुवफ्फिया वगुस्सिला वकुफ्फिना फी अस्वाबिही دخل رسول الله صلى الله عليه وسلم فقلت رحمة الله عليك أبا الصائب فشهادتي عليك لقد أكرمك الله فقال النبي صلى الله عليه وسلم وما يدريك أن الله أكرمه. हमारे कल्चर के लिए तो ये हदीस बहुत बड़ी एक नसीहत है, अभी तर्जमे से आपको अंदाजा हो जाएगा। فقلت بأبي أنت يا رسول الله فمن يكرمه الله فمن يكرمه الله فقال أما هو فقد جاءه اليقين والله إني لا أرجو له الخير والله ما أدري وأنا رسول الله ما يفعل بي قالت فوالله لا أزكي أحدا بعده أبدا. अल्लाह ताला हमें भी इसी तरह मानने वाला बना दे। उम्मुल अला एक अंसारी खातून से रिवायत है, जो इन औरतों में शामिल हैं जिन्होंने आपसे बैत की थी। इन्होंने फरमाया कि जब मुहाजरीन बज़रिया कुरा अंदाजी तकसीम हुए, तो हमारे हिस्से में उस्मान बिन मज़ून आए, जिनको हम अपने घर ले आए, और वो अचानक मरज़े वफात में मुबतला हो गए। जब उन्होंने इंतकाल किया तो हमने इनको गुसल दिया और इनके कपड़ों में कफनाया, यानी अलग से कफन भी नहीं था, उनके अपने ही कपड़े जो थे उनमें कफना दिया। इतने में नबी सल्लम तशरीफ़ लाए, मैंने कहा अबू साहिब रजी अल्लाह अन्हो, ये कौन है जो फौत तुम्हें, उनकी ये कुनियत थी, तुम पर अल्लाह की रहमत हो, मेरी शहादत तुम्हारे लिए ये है कि अल्लाह ने तुम्हें सरफराज कर दिया, यानी अल्लाह ने तुम पर रहम कर दिया, इज्जत दे दी। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम्हें क्या मालूम कि अल्लाह ने इन्हें इज्जत दी है, यानी यकीन से कैसे कह सकती हो? मैंने अर्ज किया या रसूलुल्लाह, मेरे माँ बाप आप पर फिदा हों तो फिर अल्लाह किसे सरफराज करेगा? यानी कितने अच्छे सहाबी को अगर अल्लाह ने नहीं बख्शना या उनको इज्जत नहीं देनी, उनको नहीं माफ़ करना, तो भला और किसको करेगा? आपने फरमाया, बेशक इन्हें अच्छी हालत में मौत आई है, वल्लाही मैं भी इनके लिए भलाई की उम्मीद रखता हूँ, लेकिन अल्लाह की कसम मैं इसका रसूल होकर अपने मुतल्लिक नहीं जानता कि मेरे मुतल्लिक क्या मामला किया जाएगा। उम्मे अला कहती हैं, इसके बाद मैंने किसी के पाकबाज होने की शहादत नहीं दी। क्या पता चला? किसी को कतई तौर पर जन्नती नहीं कह सकते, क्योंकि असूल जन्नत के लिए खलूस नियत शर्त है, और नियतें दिलों में है, अल्लाह नोज़ दी बस, जिस पर अल्लाह के सिवा कोई भी मुत्तले नहीं है। हाँ कुछ लोग हैं जिन पे शरा ने बता दिया, नस है, दलील है, मसलन अशरा मुबशरा। अभी आपको मैंने कहा उस्मान फिल जन्ना, उस्मान फिल जन्ना, पिछले सेशन में हमने पढ़ा अल्लाह के नबी ने कह दिया अबू बकर जन्नत में तो जाएंगे, बद्री साहबा जन्नत में जाएंगे, असहाबे बैत रिजवान जाएंगे, ईमान की हालत में आपको देखने वाले साहबा जाएंगे, और कुरान ने कह दिया अबू लहब है वो आग में। हम कह सकते हैं अबू लहब फिर नार कह सकते हैं, अबू जहल के लिए कह सकते हैं क्योंकि उसके लिए मौजूद है। इसके अलावा ना कोई हमारी नज़र में जन्नती है ना जहन्नवी, उम्मीद रखें दैट्स इट। उसके बाद वो जो करें जिस तरह से भी हो ये अल्लाह ताला पे डाल दें। अच्छा अब इसके इस पे थोड़ी सी बात करके देखें आज हमारे कल्चर में क्या होता है। मरहूमो मगफूर, रहम अल्लाह, रहम अल्लाह नहीं कहते, उसके अंदर कुछ जुमला होता है कि मर कदा हो कि अल्लाह ने उनकी कब्र पर रहमतें डाल दी, वो मगफूर हैं, बख्शे गए, वो मरहूम है। मरहूम तो बड़ा आम है ना, नहीं कह सकते। आप ये कहें कि अल्लाहुम्मा रहम हो, अल्लाह उस पर रहम करे, आप ये नहीं कह सकते मरहूम। ये तो आपने अल्लाह पे फतवा दे दिया कि हो गया रहम। एक शख्स आपके सामने आपके फौत हुआ, सहाबा में थे, आपके गुलामों में थे, मुलाजिम था, एक जंग में जख्मों से चूर है, लोग कह रहे हैं किसी ने जन्नती को देखना है तो देख ले। आपने कहा तुम कैसे कह सकते हो, इसने माले गनीमत में से एक चादर चुराई थी और मैं देख रहा हूँ कि इसके ऊपर आग की बना के डाल दी गई। अस्तग़फिरुल्लाह। अब ऐसे लोगों का क्या कि पहले वो गुनाह माफ होगा फिर अल्लाह माफ करेगा। इसी तरह एक शख्स था जिंदा थे अभी लेकिन बहुत जख्मी थे, लोगों ने कहा देखो कैसे शहादत की मौत आ रही है कैसे। अल्लाह के नबी ने कहा यह जहन्नमी है। कैसे? थोड़ी देर में लोगों ने देखा कि जख्मों की ताप ना बर्दाश्त की, करीब कोई चाकू या छुरी थी, पकड़ी, खुदकुशी कर ली। तो मैं आप कुछ नहीं कह, ना बुरा कहें ना अच्छा कहें, नॉन मुस्लिम काफिर ईसाई यहूदी किसी के लिए एक लफ्ज़ नहीं आप कह सकते। ओवरऑल कानून हमें पता है कि जिसने शिर्क किया वो जहन्नम में जाएगा, लेकिन किसी एक को नहीं कह सकते कि तुम जहन्नम में जाओगे, क्या पता मौत से पहले वो तौबा कर ले। और इवन कोई मर भी गया तो आपको क्या होता तौबा करके गया कि नहीं। लिहाजा हमेशा अपनी जुबान को काबू में रखना है। यहाँ पे रुकेंगे इंशाल्लाह, नेक्स्ट चीज़ें बाद में होंगी। सुभानकल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंत अस्तग़फिरुका व अतूबु इलैक।